अबे दोस्तों, ये मिनारा इसलिए तैयार किया जाता है कि ता हदीस के मुआफिक मसीह मऊद के ज़माने की यादगार हो और नीज़ वो अजीम पेशगोई पूरी हो जाए जिसका जिक्र कुरान शरीफ की इस आयत में है कि सुभान अल्लज़ी असरा बिअब्दिही लैलम मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सल लज़ी बारकना हौला, बनी इसराइल 2। और जिसके मीनारे का जिक्र हदीस में भी है कि मसीह का नुज़ूल मीनारे के पास होगा, दमिश्क का जिक्र इस हदीस में जो मुस्लिम ने बयान की है इस गर्ज से है कि तीन खुदा बनाने की तुखमरेज़ी अव्वल दमिश्क से शुरू हुई, और मसीह मऊद का नुज़ूल इस गर्ज से है कि ता तीन के ख्यालात को महव करके फिर एक खुदा का जलाल दुनिया में कायम करे। बस इस ईमा के लिए बयान किया गया कि मसीह का मीनारा जिसके करीब उसका नुज़ूल होगा दमिश्क से शर्की तरफ है, और ये बात सही भी है क्योंकि कादियान जो ज़िला गुरदासपुर पंजाब में है, जो लाहौर से गोशे मगरिब और जुनूब में वाक़ है, वो दमिश्क से ठीक ठीक शर्की जानेब पड़ी है। बस इसे साबित हुआ कि ये मिरारतुल मसीह भी दमिश्क से शर्की जानेब वाक़ है। हर एक तालिब हक को चाहिए कि दमिश्क के लफ्ज पर खूब गौर करे कि इसमें हिकमत क्या है कि ये लिखा गया है कि मसीह मऊद दमिश्क के शर्की तरफ नाजिल होगा, क्योंकि खुदा ताला की करारदाद बातें सिर्फ उमूर इत्तेफाकिया नहीं हो सकते बल्कि उनके नीचे असरार और रुमूज होते हैं। वजह यह कि खुदा ताला की तमाम बातें रुमूज और असरार से पुर हैं। अब हमारे मुखालिफ वो इस दमिश्क की हदीस को बार बार पढ़ते हैं मगर वो इसका जवाब नहीं दे सकते कि ये जब इस हदीस में बतलाया गया है कि मसीह मऊद दमिश्क की शर्की तरफ के मीनारे के करीब नाजिल होगा, इसमें क्या भेद है। बल्कि उन्होंने माज एक कहानी की तरह इस हदीस को समझ लिया है, लेकिन याद रहे कि यह कहानी नहीं है और खुदा ताला लग़व कामों से पाक है। बल्कि इस हदीस के इन अल्फाज में जो अव्वल दमिश्क का जिक्र फरमाया और फिर इसके शर्की तरफ एक मीनारा करार दिया, एक अजीमुशान राज है, और वो वही है जो अभी हम बयान कर चुके हैं, यानी ये कि तसलीस और तीन खुदाओं की बुनियाद दमिश्क से ही पड़ी थी। क्या ही मनहूस वो दिन था जब पौलुस यहूदी एक ख्वाब का मनसूबा बनाकर दमिश्क में दाखिल हुआ और बाज सादा लो ईसाइयों के पास ये जाहिर किया कि खुदावंद मसीह मुझे दिखाई दिया और इस तालीम के शाये करने के लिए इरशाद फरमाया कि गोया वो भी एक खुदा है। बस वही ख्वाब तसलीस के मजहब की तो खमरेजी थी। गर्ज ये शिरक अजीम का खेत अव्वल दमिश्क में ही बढ़ा और फूला, और फिर ये जहर और जगहों में फैलती गई। बस चूंकि खुदा ताला को मालूम था कि इंसान को खुदा बनाने का बुनियादी पत्थर अव्वल दमिश्क में ही रखा गया, इसलिए खुदा ने उस जमाने के जिक्र के वक्त कि जब गैरत खुदाबंदी इस बातिल तालीम को नाबूद करेगी, फिर दमिश्क का जिक्र फरमाया और कहा कि मसीह का मीनारा यानी उसके नूर के जाहिर होने की जगह दमिश्क की मशरी की तरफ है। इस इबारत से ये मतलब नहीं था कि वो मीनारा दमिश्क की एक जुज है और दमिश्क में वाक़ है, जैसा कि बदकिस्मती से समझा गया, बल्कि मतलब ये था कि मसीह मऊद का नूर आफ्ताब की तरह दमिश्क के मशरकी जानिब से तुलू करके मगरबी तारीकी को दूर करेगा। और ये एक लतीफ़ इशारा था क्योंकि मसीह के मीनारे को जिसके करीब उसका नुज़ूल है दमिश्क के मशरकी तरफ करार दिया गया और दमिश्क की तसलीस को उसके मगरबी तरफ रखा, और इस तरह आने वाले ज़माने की नस्बत ये पेशगोई की कि जब मसीह मऊद आएगा तो आफ्ताब की तरह जो मशरक से निकलता है ज़हूर फरमाएगा, और उसके मुकाबिल पर तसलीस का चराग मुर्दा जो मगरब की तरफ वाक़ है दिन ब दिन पई मुर्दा होता जाएगा, क्योंकि मशरक से निकलना खुदा की किताबों से इकबाल की निशानी करार दी गई है और मगरब की तरफ जाना इदबार की निशानी, और इसी निशानी की तरफ ईमा करने के लिए खुदा ताला ने कादियान को जो मसीह मऊद का नुज़ूलगाह है दमिश्क से मशरक की तरफ आबाद किया और दमिश्क को उसके मगरब की तरफ रखा। बड़ा धोखा हमारे मुखालिफों को यह लगा है कि उन्होंने हदीस के लफ्ज़ों में यह देखकर कि मसीह मऊद इस मीनारे के करीब नाजिल होगा जो दमिश्क की शर्की तरफ है, यह समझ लिया कि वो मीनारा दमिश्क में ही वाक़ है, حالانکہ دمشق میں ایسے مینارے کا وجود نہیں، اور یہ خیال نہیں کیا کہ اگر کہا جائے کہ اگر مثلا فلاں جگہ فلاں شہر کے شرق کی طرف ہے تو کیا ہمیشہ اس سے یہ مراد ہوا کرتا ہے کہ وہ جگہ اس شہر سے پیوستہ ہے؟ اور اگر حدیث میں ایسے لفظ بھی ہوتے جن سے قطعی طور پر یہی سمجھا جاتا کہ وہ مینارہ دمشق کے ساتھ پیوستہ ہے اور دوسرے احتمال کی راہ نہ ہوتی، تاہم ایسا بیان دوسرے قرائن کے مقابل پر قابل قبول نہ ہوتا، مگر اب چونکہ حدیث پر غور کرنے سے صاف طور پر سمجھ آتا ہے کہ اس حدیث کا صرف یہ منشا ہے کہ وہ مینارہ دمشق کی شرقی طرف ہے، نہ در حقیقت اس شہر کا ایک حصہ، تو دیانت سے بعید اور عقل مندی سے دور ہے، جو خدا تعالیٰ کی ان حکمتوں اور بھیدوں کو نظر انداز کر کے جن کو ہم نے اس اشتہار میں بیان کر دیا ہے بے وجہ اس بات پر زور ڈالا جائے کہ وہ مینارہ جس کے قریب مسیح کا نزول ہے وہ دمشق میں واقع ہے، بلکہ جناب رسول اللہ صلی اللہ علیہ وسلم نے اس مینارے سے اس مسجد اقصی کا مینارہ مراد لیا ہے جو دمشق سے شرقی طرف واقع ہے، یعنی مسیح موعود کی مسجد جو حال میں وسیع کی گئی ہے اور عمارت بھی زیادہ کی گئی، اور یہ مسجد فی الحقیقت دمشق سے شرقی طرف واقع ہے، اور یہ مسجد صرف اس غرض سے وسیع کی گئی اور بنائی گئی ہے کہ تا دمشق کی مفاسد کی اصلاح کرے، اور یہ مینارہ وہ مینارہ ہے جس کی ضرورت احادیث نبویہ میں تسلیم کی گئی، اور اس مینارۃ المسیح کا خرچ 10,000 روپیہ سے کم نہیں ہے۔ اب جو دوست اس مینارے کی تعمیر کے لیے مدد کریں گے، میں یقیناً سمجھتا ہوں کہ وہ ایک بھاری خدمت کو انجام دیں گے، اور میں یقیناً جانتا ہوں کہ ایسے موقع پر خرچ کرنا ہرگز ہرگز ان کے نقصان کا باعث نہیں ہوگا، وہ خدا کو قرض دیں گے اور ماسود واپس لیں گے۔ کاش ان کے دل سمجھیں کہ اس کام کی خدا کے نزدیک کس قدر عظمت ہے۔ جس خدا نے مینارے کا حکم دیا ہے اس نے اس بات کی طرف اشارہ کر دیا ہے کہ اسلام کی مردہ حالت میں اس جگہ سے زندگی کی روح پھونکی جائے گی، اور یہ فتح نمایاں کا میدان ہوگا، مگر یہ فتح ان ہتھیاروں کے ساتھ نہیں ہوگی جو انسان بناتے ہیں، بلکہ آسمانی حربے کے ساتھ ہے جس حربے سے فرشتے کام لیتے ہیں۔ آج سے انسانی جہاد جو تلوار سے کیا جاتا تھا خدا کے حکم کے ساتھ بند کیا گیا۔ اب اس کے بعد جو شخص کافر پر تلوار اٹھاتا ہے تو اپنا نام غازی رکھتا ہے، وہ اس رسول کریم صلی اللہ علیہ وسلم کی نافرمانی کرتا ہے جس نے آج سے 1300 برس پہلے فرما دیا ہے کہ مسیح موعود کے آنے پر تمام تلوار کے جہاد ختم ہو جائیں گے، سو اب میرے ظہور کے بعد تلوار کا کوئی جہاد نہیں، ہماری طرف سے امان اور سلوکاری کا سفید جھنڈا بلند کیا گیا ہے۔ خدا تعالیٰ کی طرف دعوت کرنے کی ایک راہ نہیں، بس جس راہ پر نادان لوگ اعتراض کر چکے ہیں، خدا تعالیٰ کی حکمت اور مصلحت نہیں چاہتی کہ اسی راہ کو پھر اختیار کیا جائے۔ اس کی ایسی ہی مثال ہے کہ جیسے جن نشانوں کی پہلے تکذیب ہو چکی وہ ہمارے سید رسول اللہ صلی اللہ علیہ وسلم کو نہیں دیے گئے، لہذا مسیح موعود اپنی فوج کو اس ممنوع مقام سے پیچھے ہٹ جانے کا حکم دیتا ہے۔ جو بدی کا بدی کے ساتھ مقابلہ کرتا ہے وہ ہم میں سے نہیں ہے، اپنے تئیں شریر کے حملے سے بچاؤ مگر خود شریرانہ مقابلہ مت کرو۔ جو شخص ایک شخص کو اس غرض سے تلخ دبا دیتا ہے کتاب و اچھا ہو جائے، وہ اس سے نیکی کرتا ہے۔ ایسے آدمی کی نسبت ہم نہیں کہتے کہ اس نے بدی کا بدی سے مقابلہ کیا، ہر ایک نیکی اور بدی نیت سے ہی پیدا ہوتی ہے، بس چاہیے کہ تمہاری نیت کبھی ناپاک نہ ہو تا تم فرشتوں کی طرح ہو جاؤ۔ یہ اشتہار مینارے کے بننے کے لیے لکھا گیا ہے، مگر یاد رہے کہ مسجد کی بعض جگہ کی عمارات بھی ابھی نادرست ہیں، اس لیے یہ قرار پایا ہے کہ جو کچھ مینارۃ المسیح کے مصارف میں سے بچے گا وہ مسجد کی دوسری عمارت پر لگا دیا جائے گا۔ یہ کام بہت جلدی کا ہے، دلوں کو کھولو اور خدا کو راضی کرو، یہ روپیہ بہت سی برکتیں ساتھ لے کر پھر آپ لوگوں کی طرف واپس آئے گا۔ میں اس سے زیادہ کہنا نہیں چاہتا اور ختم کرتا ہوں، اور خدا کے سپرد۔ بالآخر میں ایک ضروری امر کی طرف اپنے دوستوں کو توجہ دلاتا ہوں کہ اس مینارے میں ہماری یہ بھی غرض ہے کہ مینار کے اندر یا جیسا کہ مناسب ہو ایک گول کمرہ یا کسی اور وضع کا کمرہ بنا دیا جائے جس میں کم سے کم 100 آدمی بیٹھ سکے، اور یہ کمرہ واعظ اور مذہبی تقریروں کے لیے کام آئے گا، کیونکہ ہمارا ارادہ ہے کہ سال میں 1 یا 2 دفعہ قادیان میں مذہبی تقریروں کا ایک جلسہ ہوا کرے، اور اس جلسے میں ہر ایک شخص مسلمانوں اور ہندوؤں اور آریوں اور عیسائیوں اور سکھوں میں سے اپنے مذہب کی خوبیاں بیان کرے گا، مگر یہ شرط ہوگی کہ دوسرے مذہب پر کسی قسم کا حملہ نہ کرے، فقط اپنے مذہب اور اپنے مذہب کی تائید میں جو چاہے تہذیب سے کہے۔ اس لیے لکھا جاتا ہے کہ ہمارے دوست اس اشتہار کو ہر ایک کاریگر معمار کو دکھلائیں، اور اگر وہ کوئی عمدہ نمونہ اس مینارے کا جس میں دونوں مطلب مذکورہ بالا پورے ہو سکتے ہوں تو بہت جلد ہمیں اس سے اطلاع دیں۔ والسلام، خاکسار مرزا غلام احمد از قادیہ، 28 مئی 1900، مطبوعہ ضیاء الاسلام پریس، قادیہ۔